جزاكم الله خيرا كثيرا. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. سيرة النبي صلى الله عليه وآله وسلم. تو اس میں ہم کیا پڑھ رہے تھے بھائی آخری کلاس میں؟ کوئی لکھ کر کے بتائے گا؟ گرلز بوائز دونوں سیشنز میں سے چیٹ ونڈو کے اوپر کوئی لکھ کے بتائے گا کہ پچھلی کلاس میں کیا واقعہ چل رہا تھا. اور اگر ساتھ ساتھ یہ بھی بتا دیں کہ کون سے سال میں ہیں ہم، نبی علیہ السلام کی زندگی کا کون سا سال، ایئر آف دی سیرہ. غزوہ بنی قریظہ had finished by asking سعد بن معاذ رضی اللہ تعالی عنہ the suggestion about the people of قریظہ. جی 6 ہجری، یہاں بوائز میں 6 ہجری بتایا اور یہاں پر ماشاءاللہ واقعہ کا بتا دیا گرلز نے. تو بالکل صحیح آپ لوگوں نے جواب دیا کہ غزوہ خندق ختم ہو چکا تھا اور اس کے فوراً بعد جو ہے جبرائیل امین آ گئے تھے نبی علیہ السلام کے پاس کہ ابھی تو قریظہ کے ساتھ جا کر کے ہم نے لڑائی لڑنی ہے. تو فرشتوں نے تو ہتھیار نہیں رکھے ابھی تک، ٹھیک ہے؟ تو پھر فوراً جو ہے وہاں پہ روانہ ہو گئے. اور پھر اس کا انجام کہاں پر ہوا کہ سعد بن معاذ رضی اللہ تعالیٰ عنہ جو تھے نا، وہ زخمی بھی ہو چکے تھے اور انہوں نے اللہ تعالیٰ سے دعا بھی مانگ لی تھی کہ اللہ اگر تو یہ سلسلہ ختم ہو رہا ہے نا، مدینہ منورہ کے اوپر اٹیک والا سلسلہ، تو اللہ مجھے شہادت دے دیجئے، ٹھیک ہے؟ اور ساتھ ساتھ انہوں نے یہ بھی کیا کہا تھا اللہ تعالیٰ سے دعا میں کہ اے اللہ بنی قریظہ کے معاملے میں، بنی قریظہ کے معاملے میں میری آنکھوں کو ٹھنڈا فرما دیجئے. کیا مطلب آنکھوں کو ٹھنڈا کرنے کا؟ مطلب یہ ہوتا ہے کہ میری تمنا کو پوری کر دیجئے، ہے نا، میری دلی خواہش کو پورا کر دیجئے. میں بنی قریظہ کے بارے میں جو چاہتا ہوں نا وہ آپ مجھے دکھا دیجئے، اس کے بعد پھر آپ مجھے شہادت عطا فرمائیے، ٹھیک ہے؟ تو کیسی کیسی دعائیں مانگتے تھے یہ صحابہ کرام رضی اللہ تعالیٰ عنہم، اور اللہ تعالیٰ پھر ان کی دعاؤں کو قبول بھی کیسے کیا کرتے تھے. کہ یہی ہوا کہ جب اوس کے قبیلے نے نبی علیہ السلام سے کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم، آپ نے جس طرح سے نا بنو نضیر کے بارے میں خزیمہ، یہ خزاع والوں کی بات مانی تھی اور ان کو جو ہے نا وہ چھوڑ دیا تھا، ہم نے آپ سے درخواست کری تھی کہ بھئی یہ ہمارے جو ہے نا وہ اہل وہ ہیں، کیا کہتے ہیں اس کو، اہل ذمہ تو خیر نہیں کہتے، لیکن ہمارے معاہدے والے لوگ ہیں، تو آپ ہماری بات مان کے ان کے ساتھ نرمی فرما دیجئے. تو اسی طرح جو ہے نا اوس والوں نے کہا کہ آپ اس معاملے میں ہماری بھی بات رکھ لیجئے. تو نبی علیہ السلام فرمایا کہ تمہارا ہی ایک سردار ہے، اسی کی بات اگر مان لی جائے تو کیسا ہے؟ تو سب تیار ہو گئے، بہت اچھی بات ہے، اوس کا سردار ہے تو وہ ظاہر ہے اس کا خیال ہی رکھے گا. لیکن سعد بن معاذ حضرت عنہ جو تھے نا، یہ تو انتہائی غیرت مند صحابی تھے، انتہائی، یعنی کچھ لوگوں کی جو ہے نا وہ جو دینی حمیت اور غیرت ہوتی ہے نا، وہ دوسروں کے مقابلے میں اور بھی زیادہ ہوتی ہے. یہ تو یہ فیلنگز ہوتی ہیں نا، یہ فیلنگز جو ہیں کسی میں زیادہ ہوتی ہیں کسی میں کم ہوتی ہیں. صحابہ سارے ہی جو ہے وہ غیرت مند تھے، صحابہ سارے کے سارے جو ہے وہ نبی علیہ السلام سے محبت کرنے والے تھے، لیکن ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی محبت ہے نا، اس کا تو کوئی مقابلہ نہیں کر سکتا تھا. بلال رضی اللہ تعالیٰ عنہ کی محبت، عمر فاروق رضی اللہ تعالیٰ عنہ کی محبت سب سے زیادہ تھی، اور باقی کی جو ہے وہ ان سے کم تھی ان کے مقابلے میں. اسی طرح سے یہاں پر بھی سعد بن معاذ رضی اللہ تعالیٰ عنہ کو، تو انہوں نے پھر کیا فیصلہ سنایا اللہ کے نبی صلی اللہ علیہ وسلم کے کہنے پر کہ ان سب کے، ان کے جو لڑنے والے کمبیٹنٹس ہیں نا، ان کو جو ہے وہ قتل کر دیا جائے، انلیس کہ کوئی توبہ کر لے. جس نے توبہ کر لی مسلمان ہو گیا، اس کو چھوڑ دیا گیا. اچھا، ایک بات میں نے پچھلی کلاس میں آپ کو کہی تھی جو کہ بعد میں پتا چلا کہ تھوڑی سی صحیح نہیں تھی، کہ نبی علیہ السلام جو تھے نا وہ مسجد نبوی میں تشریف فرما نہیں تھے جب یہ فیصلہ ہوا، بلکہ نبی علیہ السلام جو ہے وہ بنو قریظہ کے جگہ پر ہی تھے، اسی بستی میں ہی تھے جہاں بنو قریظہ کی بستی، اور سعد بن معاذ رضی اللہ عنہ کو مسجد نبوی سے وہاں پر لایا گیا تھا. खच्चर पर सवार करके जो आप बल्कि गधे पर सवार होकर के जो आप आए थे वहां पर अपने नबी अलैहिस्सलाम ने लोगों से कहा था कि अपने सरदार के लिए उठो और उनको ला करके यहाँ पर बिठाओ। अच्छा, इसके बाद जो है ना बनु कुरैज़ा का मामला भी खत्म हो गया, इनके जो जो औरतें और बच्चे थे उनको जो है वो शाम किसी को रवाना कर दिया, किसी को जो है वो वहां पर यानी यमामा के इलाके में जो रियाज के पास वाला इलाका है यमामा, वहां पे रवाना कर दिया। ठीक है, नबी अलैहिस्सलाम सलाम ने हुक्म दिया कि जो बच्चा है ना किसी माँ के साथ अगर उसका बच्चा है तो जुदा नहीं किया जाए, ठीक है ना, माँ और बच्चे को जुदा नहीं किया जाए, माँ के साथ ही उसके बच्चे को रखा जाए। ठीक है, ऐसा ना हो कि माँ को किसी और के हवाले कर दिया और बच्चे को किसी और के हवाले कर दिया, ऐसा नहीं करना है। तो इवन नबी अलैहिस्सलाम सलाम ने ऐसे दुश्मनों के भी फैमिली वालों के साथ जो है ना वो इंतहाई रहम का मामला किया, हालांकि ये दुश्मन ऐसे थे कि ये कोई मौका नहीं जाने देते थे नबी अलैहिस्सलाम और मुसलमानों को अज़ियत पहुंचाने का। ठीक है, तो बहुत इनको इग्नोर किया गया, बहुत इनके साथ जो है वो यानी इनको बर्दाश्त किया गया, इनको जो है वो अपॉर्चुनिटीज दी गई कि भाई ये तौबा कर लें या अपनी हरकत से बाज आ जाएं, लेकिन जब कोई बिल्कुल भी बाज ना आ रहा हो और अपनी दुश्मनी के ऊपर इतना ज्यादा डटा हुआ हो ना तो फिर उसके लिए इस किस्म का सख्त फैसला जो है वो करना पड़ जाता है। क्यों क्यों करना पड़ जाता है? क्योंकि अगर नहीं करेंगे ना तो फिर ये बाद में भी नुकसान पहुंचाएगा। ठीक है ना, मिसाल के तौर पर कुछ अल्लाह ताला ने जो इवन जो जो एनिमल्स बनाए ना तो उनकी फितरतें भी जो है वो कुछ इंसानों की फितरत के अंदर आ जाती हैं। ठीक है, तो कुछ फितरतें जो होती हैं ना फिर वो जैसे यानी स्नेक की तरह की हो जाती हैं, स्कॉर्पियन की तरह की हो जाती हैं। स्नेक और स्कॉर्पियन की क्या फितरत होती है कि ये जो है ना वो दूसरे को डसते हैं, अपना पॉइजन उनके अंदर डालते हैं। अगर आप स्नेक को या स्कॉर्पियन को नहीं मारेंगे ना, अगर वो आपके करीब है और आप कहेंगे नहीं मैं क्यों मारूं, क्या वजह है इसको, मैं भाई आपके ऊपर वो अटैक करने की पोजीशन में है और उसकी नेचर में है कि वो आपको डसेगा, आपको पॉइजन से अपनी नुकसान पहुंचाएगा। अगर आप उसको नहीं मारेंगे, उसके ऊपर रहम करेंगे ना, तो वो आपको नहीं छोड़ेगा, वो आपको डसेगा या आपके साथ जो आपके फ्रेंड्स हैं, आपके फैमिली मेम्बर्स हैं, आपके जो बच्चे हैं उनको डसेगा। तो रहम करना जो है ना वो उस मामले में रहम करना जो होता है वो गलत होता है। ठीक है, तो बनु कुरैज़ा के यहूदियों का भी यही मामला था कि उनको बहुत ज्यादा छोड़ा गया कि भाई इंसान के बच्चे बन जाओ, नेक बन जाओ, बाज आ जाओ। ठीक है, नहीं माना उन्होंने बिल्कुल भी, तो बिलाखिर उनके साथ ये वाला मामला करना पड़ा। इसी का बदला बनु कुरैज़ा और बनु नुज़ैर के साथ जो मुसलमानों ने जाहिर है सजा वाला मामला किया ना, इसी का बदला जो है ना ये उस वक्त से इंतजार कर रहे हैं कि कब ये मुसलमानों से ये बदला निकालेंगे। ठीक है ना, तो बस इसी कोशिश के अंदर लगे रहते हैं हर वक्त ये। अच्छा, उसके बाद फिर जो है ना वो जो आखिरी वाक्य इससे रिलेटेड रह गया था वो हजरत अबू लुबाबा रज़ियल्लाहु ताला का था कि आपको याद है कि अबू लुबाबा रज़ियल्लाहु ताला को बनु कुरैज़ा ने बुलाया था कि नबी अलैहि सल्लम ने कहा था कि इनको हमारे पास आने दीजिए, हम इनसे मशवरा कर लें कि हमें क्या करना चाहिए। तो अबू लुबाबा रज़ियल्लाहु ताला ने इनको मशवरा ये दिया था कि नबी अलैहि सल्लम की बात मान लो, लेकिन साथ साथ उन्होंने ना अपने गर्दन की तरफ इशारा करके उनको गोया कि एक मैसेज दे दिया था, विजुअल मैसेज दे दिया था कि तुम्हारे कत्ल का हुक्म हो जाएगा। ठीक है, उनको तो बात समझ में ही नहीं आई, लेकिन इनको जो है ना फिक्र पड़ गई कि मैंने तो ये नबी अलैहिस्सलाम के साथ जो है ना बहुत बड़ी खयानत कर दी है और आपका राज जो है ना वो आपके दुश्मनों को मैंने बता दिया है। ठीक है, तो फिर जो है ना ये फौरन वापस आए मस्जिद नबी और मस्जिद नबी के एक सुतून से जिसको के इस्तवाना अबू लुबाबा या इस्तवाना तौबा भी उसका नाम पड़ गया। उसके बाद उस सुतून से अपने आप को बांध लिया और अल्लाह की कसम खा ली कि मैंने ना खाना खाना है ना पानी पीना है और ना मैंने अपने आप को यहाँ से खोलना है जब तक कि नबी अलैहिस्सलाम सलाम खुद आकर के मुझे ना खोले। ठीक है, तो नबी अलैहिस्सलाम सलाम ने सहाबा को कहा कि अगर ये मेरे पास आ जाता कि मैंने मुझसे गलती हो गई है तो मैं इसके लिए अल्लाह ताला से तौबा की दुआ कर लेता, है ना, और कोई बेहतर आसान सोल्यूशन इसको बता देता, लेकिन चूंकि अब इसने मुझे बाईपास कर दिया है ना, इसने मुझे बाईपास कर दिया है, उसने जो है वो अल्लाह के साथ मामला कर लिया अपना, तो अब ये जाने और अल्लाह जाने, अल्लाह ताला जब इसकी तौबा कबूल करेंगे तब जो है ना फिर मैं भी बता दूंगा। ठीक है, तो ये कई दिनों तक कुछ जगहों पे लिखा हुआ है कि 6 दिन तक ये इसी तरीके से बंदे रहे। بس نماز کے وقت ان کو کھولا جاتا تھا، وضو کرتے ہوں گے، نماز پڑھ لیتے ہوں گے، پھر واپس باندھ دیا، ٹھیک ہے. یا کچھ جگہوں پہ لکھا ہوا ہے کہ 9 دنوں تک، 9 دن، 9 days، رائٹ، کیا حشر ہوا ہوگا ان کا. تو اچھا، نبی علیہ الصلوۃ والسلام جب یہ بنو قریظہ کے سلسلے سے فارغ ہو گئے، واپس آ گئے اپنے گھر کو، تو نبی علیہ الصلوۃ والسلام مسجد میں نماز پڑھنے کے لیے آتے تھے. تو یہ جو ہے نا، پھر اپنا واقعہ بعد میں بتاتے ہیں کہ میں بھی جو ہے نا وہ نبی صلی اللہ علیہ وسلم کو دیکھتا تھا، تو نبی علیہ الصلوۃ والسلام میری طرف سے نا چہرہ ہٹا لیتے تھے، اور پھر مجھے یہ احساس ہوتا تھا کہ جب میں کہیں اور دیکھ رہا ہوتا تھا، تب نبی علیہ الصلوۃ والسلام مجھے دیکھا کرتے تھے. یعنی محبت اور پیار جو تھا نا، وہ تو اپنی جگہ پہ قائم تھا. اسی وجہ سے جب ان کی توبہ قبول ہوئی، یعنی اللہ تعالیٰ کی طرف سے جو ہے نا وہ آیات نازل ہوئی ان کی توبہ کی قبولیت کے لیے، تو نبی علیہ الصلوۃ والسلام اس وقت حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہا کے گھر میں تھے، جو کہ آپ صلی اللہ علیہ وسلم کی ایک بیوی زوجہ محترمہ تھیں. ام سلمہ رضی اللہ تعالیٰ، ان کے شوہر ابو سلمہ کا جب انتقال ہو گیا، تو نبی علیہ الصلوۃ والسلام نے ان سے نکاح کر لیا تھا. ٹھیک ہے، یہ بھی ایک عجیب کہانی ہے. ام سلمہ رضی اللہ تعالیٰ عنہ کے شوہر کا نام تھا ابو سلمہ، کیونکہ ان کے بیٹے سلمہ، ٹھیک ہے، تو ابو سلمہ اور ام سلمہ. تو جب ابو سلمہ رضی اللہ تعالیٰ عنہ کا انتقال ہو رہا تھا نا، تو انہوں نے دعا کری تھی، اپنی بیوی کو دعا کری کہ میرے بعد جو ہے نا اللہ تعالیٰ تمہیں مجھ سے زیادہ بہتر خاوند عطا فرمائے، مجھ سے زیادہ بہتر خاوند عطا فرمائے. ٹھیک ہے، تو ان سے زیادہ بہتر خاوند نبی علیہ الصلوۃ والسلام تھے، اللہ تعالیٰ نے جو ہے وہ نبی علیہ الصلوۃ والسلام سے ان کی شادی کروا دی. ٹھیک ہے، تو ام سلمہ رضی اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام سے اجازت مانگی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم، میں ان کی توبہ کی قبولیت کی خبر جا کر ان کو دے دوں. تو نبی علیہ الصلوۃ والسلام نے اجازت دے دی. ٹھیک ہے، تو ام سلمہ رضی اللہ تعالیٰ جو ہے وہ پھر بس وہیں پہ تو روزات تھے. ٹھیک ہے، حجرات، یعنی ازواج مطہرات کے جو حجرات تھے وہ تو بالکل برابر میں ہے نا، جو آپ نے دیکھا ہوگا جو مسجد نبوی گئے ہیں، تو ریاض الجنہ جو ہے یہ اصل مسجد تھی، اور برابر میں جو ہے وہ روزے تھے. ٹھیک ہے، تو ام سلمہ رضی اللہ عنہا بس وہاں تک گئیں اور ان کو فرما دیا کہ آپ کی توبہ قبول ہو گئی، خوشخبری دے دی. ٹھیک ہے، تو مسلمانوں نے جب یہ بات سنی تو ان کو کھولنے کی کوشش کی، تو انہوں نے کہا نہیں، میں نے تو قسم کھائی ہے کہ میں خود جو ہے نا وہ نہیں کھولوں گا، نبی علیہ الصلوۃ والسلام ہی مجھے آ کر کے کھولیں گے تب میں کھولوں گا. تو نبی علیہ الصلوۃ والسلام باقاعدہ تشریف لائے جب صبح کی نماز کے وقت. ٹھیک ہے، تو آپ صلی اللہ علیہ وسلم نے آ کر کے ان کو اپنے دست مبارک سے کھولا. ٹھیک ہے، تو یہ واقعہ تھا حضرت ابو لبابہ رضی اللہ عنہ کی توبہ کا. یہ جو صحابہ تھے نا، یہ ایکسیپشنل لیول کے اوپر تھے، اللہ تعالیٰ کے تقویٰ اور آخرت کی فکر میں ان کا جو لیول تھا نا، اس کا کوئی دوسرا مقابلہ نہیں کر سکتا سوائے اللہ کے نبیوں کے. اسی وجہ سے اللہ کے نبیوں کے بعد جو مقام ہے وہ صحابہ کرام کا ہے، سارے کے سارے صحابہ کرام، رضی اللہ عنہم ورضوا عنہ. ٹھیک ہے، اللہ تعالیٰ نے کلوں وعد اللہ الحسنی، ان میں سب کے ساتھ جو ہے نا وہ جنت کا وعدہ کیا ہوا ہے. قرآن مجید کے اندر اللہ تعالیٰ نے ان کا ذکر کیا اور فرمایا کلوں وعد اللہ الحسنی. ٹھیک ہے، تو ان کے اندر اللہ تعالیٰ کی اتنی محبت تھی اور اتنی آخرت کی فکر تھی نا، کہ اس کی وجہ سے نا یہ ایسے ایسے کام کیا کر لیا کرتے تھے. جیسے کہ کسی صحابی سے جو ہے وہ اور گناہ ہو گیا، تو نبی علیہ الصلوۃ والسلام کے پاس تشریف لے، اللہ کے نبی صلی اللہ علیہ وسلم آپ میرے اوپر جو سزا ہے نا اس گناہ کی، وہ سزا جاری فرمائے، ہے نا. حالانکہ نبی علیہ الصلوۃ والسلام نہیں چاہتے تھے کہ ان کے اوپر سزا جاری فرمائے، لیکن ان صحابی نے اتنا اصرار کیا کہ نبی علیہ الصلوۃ والسلام نے پھر سزا جاری فرمائی، جو پتھر مارنے والی سزا ہوتی ہے، رجم والی سزا. اسی طرح ایک اور صحابیہ کے ساتھ بھی یہ معاملہ ہوا. ٹھیک ہے، ڈڈ حضرت ابوبکر رضی اللہ عنہ ایٹ سم تھنگ ایٹ دیٹ ٹائم؟ At what time? اس کے بعد بھی بھوکے رہے؟ نہیں، ایسا نہیں ہے. اس کے بعد پھر نے کھانا کھا لیا، اور کیا کھایا یہ مجھے نہیں پتا، میں ادھر نہیں تھا. اچھا، انہوں نے کیا لکھا؟ اچھا، یہ تو ہو چکا، سوری. تو اس کے بعد جو ہے نا پھر یہ کون سا والا سال چل رہا تھا؟ دس واز دا سکس ایئر آف ہجرا، جیسے کہ ابھی مصعب بھائی نے جواب دیا تھا. تو سکس ایئر آف ہجرا چل رہا ہے نا، ایکچولی سکس ایئر آف ہجرا نہیں چل رہا ہے نا، آپ سے بھی غلطی ہو گئی، مجھ سے بھی غلطی ہو گئی، میں نے نوٹ نہیں کیا. یہ ففتھ ایئر آف ہجرا چل رہا ہے، ہجرت کا پانچواں سال چل رہا ہے. ٹھیک ہے، تو غزوہ خندق جو ہے وہ پانچویں سال میں ہوئی تھی. اور اس سال کا جو ایک دوسرا بڑا واقعہ ہوا، ریلیٹیولی بڑا واقعہ، بہت بڑا واقعہ تو غزوہ خندق خود تھا، उससे पहले जो है वो गज़वा बनी कैनुका वगैरह भी हुए थे, वाकया इफ्क भी जो है वो इसी साल के अंदर हुआ था, गज़वा बनी कुरैज़ा भी इसी साल के अंदर हुआ था, राइट। तो अब आखिरी जो वाकया सीरत की किताबों के अंदर लिखा हुआ है इस साल का, वो है नबी अलैहिस्सलाम की शादी हज़रत ज़ैनब बिनते जहश रज़ी अल्लाह ताला अन से। ज़ैनब बिनते जहश, नबी अलैहिस्सलाम की दो बीवियों के नाम ज़ैनब थे, दो बीवियों के, एक ज़ैनब बिनते खुज़ैमा रज़ी अल्लाह ताला अन्हा थी और एक ज़ैनब बिनते जहश रज़ी अल्लाह ताला अन्हा थी। ये कुरैश के नबी अलैहिस्सलाम की कज़न थी ये, ठीक है। इनके भाई अब्दुल्ला बिन जहश रज़ियल्लाहु का वाक्य का जिक्र हम गज़वात के अंदर पीछे पढ़ चुके हैं, गज़वा उहद के अंदर अब्दुल्ला बिन जहश रज़ियल्लाहु कभी कभी जिक्र आया था। तो उनकी बहन थी हज़रत ज़ैनब बिन जहश रज़ियल्लाहु। इनकी शादी जो है ना वो हज़रत जैद से हो चुकी थी पहले, जैद रज़ियल्लाहु जो कि नबी अलैहिस्सलाम के मुँह बोले बेटे थे जैद रज़ियल्लाहु, ठीक है। उस ज़माने में कल्चर था, ठीक है, एक जो है ना वो सोशल कल्चर था कि अगर किसी ने किसी को अपना बेटा कह दिया है, ठीक है, कह दिया है, हालांकि वो उसका बेटा है नहीं, लेकिन बस भाई ये मेरा बेटा है, मैंने उसको अपना बेटा बना लिया, तो उर्दू में उसको कहते हैं मुंह बोला बेटा और अरबी में उसको मुतबन्ना कहते हैं, ठीक है। तो बेटा बना लिया, अब वो उसका हकीकी बेटा बन जाता था। हकीकी बेटा इन व्हाट सेंस के अगर ये शख्स का इंतकाल हो जाएगा ना, जिसने जो बाप है मुंह बोला बाप और मुंह बोला बेटा, तो बाप का अगर इंतकाल हो गया ना तो उसकी जो विरासत होती है ना, यानी उसकी जो 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 इनहेरिटेंस डिवाइड होती है, औलाद के अंदर डिवाइड होती है, बीवी को भी उसमें हिस्सा मिलता है कभी जो है वो, अगर औलाद नहीं होती तो भाई बहन को भी हिस्सा मिलता है इनहेरिटेंस में से। तो जिस तरह हकीकी बेटों और बेटियों को हिस्सा मिलता है ना, उसी तरीके से मुंह बोले बेटे और बेटी को भी उसी तरह से। अब बेटी को तो खैर कोई ऐसा वाकया नहीं है कि किसी और लड़की को बेटी बनाया, लेकिन लड़के को बेटा बना लेते थे, तो उसको विरासत में भी हिस्सा मिलता था। सो मच सो कि अगर मुंह बोला बेटा जो है ना उसने फिर शादी कर ली किसी लड़की से, तो वो जो लड़की होती थी इसकी हकीकी क्या कहते हैं वो बन जाती थी, क्या कहते हैं, बहू, हकीकी बहू। जैसे कि आपके बेटे की बीवी जो होती है वो आपकी बहू होती है, उसी तरीके से सिस्टर डॉटर इन लॉ, उसी तरीके से ना मुंह बोले बेटे की जो जो बेटी जो जो बीवी है वो भी बहू बन गई, है ना। अब बहू जो होती है आपको पता होगा इतना तो, है ना, छोटे बच्चे उनको शायद ना पता हो लेकिन थोड़े बड़े बच्चों को तो इतना पता है कि जो बहू होती है ना वो बिल्कुल बेटी की तरह होती है, ठीक है। दामाद बेटे की तरह होता है, बहू बेटी की तरह होती है। दामाद और बहू के साथ सास ससुर का पर्दा भी नहीं होता, पर्दा नहीं होता, राइट। तो और अच्छा ऐसा मामला होता है कि अगर खुदा ना खास्ता डिवोर्स हो जाए, ठीक है ना, फिर भी जो है ना वो रिश्ता फिर भी रहता है, पर्दा फिर भी, यानी ऐसा ऐसा रिश्ता, पर्दा तो एक्चुअली नहीं कहना मतलब कि बस पर्दा नहीं है, और बहू जो है ना फिर वो बेटी की तरह हो गई। अब जिस तरह बेटी के साथ बाप तो शादी नहीं कर सकता, उसी तरह बहू से भी अब बाप शादी, ससुर जो है वो बहू से शादी नहीं कर सकता, उसी तरह जो सास है वो अपने दामाद से शादी नहीं कर सकती, ठीक है ना, तलाक के बाद भी शादी नहीं कर सकती, ठीक है ना। अगर बेटा बेटी में तलाक हो जाए तो सास ससुर जो है वो इनसे शादी, बिकॉज ऐसा ऐसा अल्लाह ताला ने रिश्ता बना दिया कि ये फिर अब हमेशा के लिए रिश्ता हो गया, ठीक है। तो ये तो है, ठीक है ना, सगे बेटे की बीवी और सगी बेटी का जो शौहर है ना, इनसे इनके साथ ऐसा है। लेकिन जो मुंह बोला बेटा और मुंह बोली बेटी, उसके साथ भी ये यही करते थे कि उसकी भी जो बीवी है ना उसको भी महरम बना लिया, और उससे भी जो है ना वो अगर तलाक हो गई तो उससे भी शादी नहीं करनी, ठीक है ना। अल्लाह ताला ने इस मौके पर इस रस्म को, इस कल्चरल फॉलोइंग को तोड़ दिया। कैसे तोड़ा, कि अल्लाह ताला ने पहले तो ऐसे हालात बनाए कि ज़ैनब बिन्त जहश रज़ी अल्लाह ताला जो है ना वो उनकी ज़ैद रज़ी अल्लाह ताला के साथ बिल्कुल नहीं बनी, ठीक है ना, और इट केम टू द पॉइंट के डिवोर्स हो गए, ठीक है ना। इट वॉज नॉट ए नॉर्म लेकिन इट हैपेंड, ان دس سچویشن اٹ ہیپنڈ، اللہ تعالیٰ نے بھی وہ معاملات دکھانے ہوتے ہیں، ٹھیک ہے، اور باقاعدہ ایک بہت بڑا اس کے ذریعے سے اللہ تعالیٰ نے کام لینا تھا، تو اللہ تعالیٰ نے نا پھر ایسے دل کے اندر حالات جائے تھے اللہ کی طرف سے بھی، ہم کہیں نا اپنے ہر چیز کو جو ہے نا وہ انسانوں کے پوائنٹ نہیں کیا جا سکتا کہ ان کا قصور تھا، اس نے ایسا کیا، اس کو یہ غلطی، ہر چیز میں بندوں کی غلطی پوائنٹ نہیں کر سکتے، کچھ چیزیں تکوینی ہوتی ہیں، تکوینی کہتے ہیں ان کو، یعنی اللہ کی طرف سے، ٹھیک ہے. تو حضرت زید رضی اللہ تعالیٰ انہوں نے جو ہے وہ زینب بنت جحش رضی اللہ تعالیٰ عنہا کو طلاق دے دی. اب اللہ تعالیٰ نے کیا کیا، نبی علیہ السلام کو حکم فرمایا زینب سے نکاح کرو. اللہ تعالیٰ نے اپنے نبی علیہ السلام کو حکم فرمایا زینب سے آپ نکاح کی. اب ایسا اس زمانے کا پکا کلچر تھا، یہ پکی رسم تھی کہ منہ بولے بیٹے کی جو بیوی ہوتی ہے وہ تو بہو ہوتی ہے، اس کے ساتھ تو نکاح کرنا جو ہے وہ انتہائی بری بات. بیٹی کے ساتھ نکاح کر لیا، بہو کے ساتھ نکاح کر لیا، یہ کیسے ہو سکتا ہے، ہے نا؟ تو نبی علیہ السلام بھی ہے نا گویا کہ یعنی پریشان ہو گئے اس وقت، یہ کیسے کیسے جو ہے وہ بہو کے ساتھ نکاح کر لیا جائے، ہے نا؟ لیکن اللہ کا حکم تھا، کرنا ہی تھا. اللہ کے حکم کے سامنے کوئی تھوڑی، ٹھیک ہے دل میں پریشانی کبھی ہوتی ہے کہ بھئی یہ تو بڑا مشکل کام ہو گیا، لیکن اللہ کے حکم کے اوپر تو بندے نے پھر بھی عمل کرنا ہے، اور نبی علیہ السلام واز دا پرفیکٹ بندہ، ہے نا؟ نہ کرنے کا تو سوال ہی پیدا نہیں ہوتا تھا، ٹھیک ہے. تو زینب بنت جحش رضی اللہ عنہا سے نبی علیہ السلام کا نکاح ہو گیا، اور یہ نکاح جو ہے نا یہ بڑا اسپیشل طریقے سے ہوا. کیسے ہوا یہ نکاح، کسی کو پتا اس نکاح کا پروسیس کیا ہوا، طریقہ کیا تھا اس نکاح کا، وچ میڈ اٹ یونیک، ڈفرنٹ فرام ایوری ادر نکاح ان دا ورلڈ؟ کیسے ہوا یہ نکاح؟ جی نہیں، لکھ کر کے، یہ نکاح آسمان پر ہوا، ٹھیک ہے، آسمانوں میں یہ نکاح ہوا. کیا مطلب کہ زمین پر نہیں ہوا، ٹھیک ہے، یعنی قاضی صاحب کوئی نہیں تھے، نکاح خوان کوئی نہیں تھے، کسی نے خطبہ نہیں پڑھا، کسی نے جو ہے وہ گواہی نہیں دی، ٹھیک ہے، کسی نے جو ہے نا انسانوں میں سے کسی نے خطبہ نہیں پڑھا، کسی نے گواہی نہیں دی، کسی نے کھجور نہیں کھائے، رائٹ. اور یہ نکاح آسمانوں پہ اللہ تعالیٰ نے کر دیا، اور نبی علیہ السلام کو حکم دے دیا، ہو گیا تمہارا نکاح، ٹھیک ہے نا. اور نبی علیہ السلام نے بھی اس کو تسلیم کیا، اور زینب بنت جحش رضی اللہ تعالیٰ عنہا نے بھی اس کو تسلیم کیا، اور تمام صحابہ کرام نے بھی اس کو تسلیم کیا. یہ نہیں کہ یہ کیا ایسی کیا ہے، ہے نا. صحابہ کرام کا معاملہ کیا تھا کہ نبی علیہ السلام فرمائے کہ میں جو نا پچھلی رات کو بیت المقدس چلا گیا تھا، اور بیت المقدس سے جو ہے نا پھر میں معراج پہ چلا گیا تھا، میں نے آسمانوں پہ جا کر کے آدم علیہ السلام سے ملاقات کری، یحییٰ علیہ السلام سے ملاقات کری، یوسف علیہ السلام سے ملاقات کری، اور موسیٰ علیہ السلام، اور جو ہے وہ ہارون علیہ السلام، اور ابراہیم علیہ السلام، اور میں نے سدرۃ المنتہا دیکھا، اور اس کے اوپر جو ہے وہ پتنگے گر رہے تھے، سونے کے بنے میں پتنگے گر رہے تھے، پھر جو ہے میں نے سریر الاقلام کی آواز سنی، پھر میں جو اللہ تعالیٰ سے ملاقات کرنے کے لیے گیا، اللہ تعالیٰ نے مجھے پانچ نمازیں عطا فرما دی، رائٹ. یہ ساری کی ساری کہانی نبی علیہ الصلوۃ والسلام نے صبح کو آ کر کے مسلمانوں کو سنائی، اور مسلمانوں نے کیا کہا، آمنا وصدقنا، ہم آپ کے اوپر ایمان لائے اور ہم نے آپ کی تصدیق کری، آپ جو کہہ رہے ہیں سچ کہہ رہے ہیں، آپ سے تو جھوٹ کا ہم تصور ہی نہیں کر سکتے، ہے نا. جب صحابہ نے معراج کے سارے واقعات کو نبی علیہ السلام سے سن کر کے پکا پکا اس کے اوپر یقین کر لیا، رائٹ، تو یہ کون سی بڑی بات تھی کہ زینب اللہ تعالیٰ نے سجائے وہ میرا نکاح اللہ تعالیٰ نے کر دیا، ٹھیک ہے نا. یہ تو بہت ہی اس کے مقابلے میں تو یہ بہت ہی چھوٹی سی بات ہے نا، ٹھیک ہے. تو ان کے ساتھ جو ہے وہ نبی علیہ السلام کا نکاح ہو گیا، اور اس نکاح ہی کے وقت جو ہے نا وہ پھر پردے کے احکامات بھی نازل ہوئے. نبی علیہ السلام اپنے گھر میں تشریف فرما تھے، اور جو ہے وہ صحابہ کرام گھر کے صحن کے اندر آئے ہوئے تھے، ٹھیک ہے نا، اور ان کے کھانے وانے کا بھی انتظام ہو رہا تھا. زینب رضی اللہ تعالیٰ عنہا جو ہیں وہ اسی صحن میں، یعنی جو لاؤنج، اوپن لاؤنج ہوتا ہے نا، ٹھیک ہے، صحن کے اندر جو ہے وہ ایک سائڈ پہ بیٹھی ہوئی تھی، ٹھیک ہے. اور چونکہ اس طرف مرد موجود تھے، دوسری طرف صحن کے جو ہے وہ مرد موجود تھے، غیر محرم مرد، ٹھیک ہے نا، صحابہ کرام، عام صحابہ کرام موجود تھے، تو زینب رضی اللہ تعالیٰ عنہ جو ہیں وہ دیوار کی طرف منہ کر کے بیٹھی ہوئی تھی، دیوار کی طرف منہ کر کے. پردے کا حکم نہیں آیا ہے ابھی تک، ٹھیک ہے نا، ابھی تک جو ہے وہ عورتوں اور مردوں کے درمیان سیپریشن عورتوں کو جو ہے وہ اپنے آپ کو چھپانا یہ حکم آیا ہی نہیں ہے, ٹھیک ہے نا. تو مین اینڈ ویمن آر فریلی منگلنگ ٹوگیدر, فریلی ناٹ ان دا سینس کہ نعوذ باللہ کوئی بے حیائی کی طریقے سے منگلنگ ٹوگیدر, نو. شریف عورتیں اس زمانے میں بھی جو ریسپیکٹیبل فیملیز ہوتی تھیں ان کے اندر جو ہے وہ فری مکسنگ نہیں ہوتی تھی, ہے نا. اس زمانے میں بھی عزت اور احترام جو شریف عورتیں اچھے گھرانوں والے, شریف سے مراد بھولا بھالا شریف نہیں, جس کو کہ آج ہم لوگ شریف کہہ دیتے ہیں نا بھولے بھالے کو, نہیں. شریف کا مطلب ہوتا ہے ود ریسپیکٹ, دوز پیپل ہو ہیو ریسپیکٹ ان دا سوسائٹی اینڈ ہو مینٹین دیئر ریسپیکٹ ان دا سوسائٹی, ٹھیک ہے نا. تو ان گھرانوں کے اندر فری مکسنگ نہیں ہوتی تھی, ٹھیک ہے نا. ہاں ضرورت میں آتے تھے, ملاقات ہوتی تھی, کوئی بیچ میں پارٹیشننگ نہیں ہوتی تھی, بات چیت ہوتی تھی, ٹھیک ہے نا. چہرے کے اوپر کوئی کپڑا وپڑا گرا کر کے جو ہے وہ لوگ نہیں, باہر نقاب نہیں ہوتا تھا, جس کو کہ کچھ لوگ بڑا فنی ایک لفظ استعمال کرتے ہیں, ہے نا, نوز پیس, ہے نا. کچھ آنٹیاں جو ہے وہ اس کو نوز پیس کہتی ہیں, نوز پیس, پتہ نہیں کیا مطلب, نوز کو پیس کر دیتے ہیں, پیس کر کے نوز کو بنا دیتے ہیں, کیا کر دیتے ہیں بھائی. نقاب کا ایک اچھا خاصا شریفانہ لفظ ہے, اس کو چھوڑ کر کے آپ کو نوز پیس بولنے کی کیا تو مجھے اتنی سمجھ میں آتا. بہرحال ٹھیک ہے, مطلب یہ بھی کوئی فرض واجب نہیں ہے, جو مرضی آئے بولیں اس کو. بہرحال ٹھیک ہے, تو نقاب وقاب جو ہے وہ نہیں کیا جاتا تھا. لیکن ایون ایٹ دیٹ ٹائم زینب رضی اللہ تعالیٰ عنہ جو ہیں وہ بیٹھی ہوئی ہیں, بیچ میں کوئی پارٹیشن نہیں ہے, لیکن چہرہ جو ہے نا وہ مردوں سے دوسری طرف کیا ہوا ہے, ٹھیک ہے نا. کیونکہ قریشیاں تھیں, عزت والی تھیں, احترام والی تھیں, ٹھیک ہے نا. اچھا اس وقت جو ہے پھر نبی علیہ الصلوۃ والسلام کے اوپر آیات نازل ہوئیں, ٹھیک ہے. اور ان میں صحابیہ کرام کو جو ہے نا وہ جو اس وقت کی مسلمان عورتیں تھیں ان کو حکم دیا جا رہا ہے اس آیت کے اندر, وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا فَاسْأَلُوهُنَّ مِن وِرَاءِ حِجَابٍ, ٹھیک ہے, کہ اگر تمہیں کوئی چیز کے بارے میں سوال کرنا ہو, پوچھنا ہو, مانگنا ہو, کوئی بات کرنی ہو, ٹھیک ہے نا, غیر محرم مردوں سے, تو تم ان سے جو ہے نا میو ورا اے حجاب, حجاب کے پیچھے سے بات کرو. حجاب کا مطلب کیا ہوتا ہے, ایک رکاوٹ, پارٹیشن, سیپریشن, ٹھیک ہے نا. تو اب یہاں سے جو ہے نا پھر وہ حجاب کا حکم آیا. جیسی ہی یہ آیت نازل ہوئی, ابھی لوگ وہیں بیٹھے ہوئے ہیں, صحابہ کرام صحن کے اس طرف بیٹھے ہوئے ہیں, زینب رضی اللہ عنہا صحن کے دوسری طرف بیٹھی ہوئی ہیں, گھر کی سائڈ کی طرف, ہے نا, اور چہرہ اپنا دوسری طرف کیا ہوا ہے. نبی علیہ الصلوۃ والسلام اٹھے اور صحابہ اور زینب رضی اللہ عنہا, یعنی مردوں اور زینب رضی اللہ عنہا کے درمیان جو ہے وہ ایک چادر لٹکا دی, چادر لٹکا دی. کیسے لٹکائی آئی ڈونٹ نو, اس کا ذکر کتابوں میں نہیں ہے کہ جی کیلیں ٹھونگی اور کیل ٹھونک کر کے جو ہے وہ چادر لٹکائی یا جو ہے وہ پردہ جو ہے وہ کس طریقے سے کیا, لیکن ایک فزیکل پارٹیشن بیچ میں لگا دی, ٹھیک ہے نا. تو یہ جو حجاب ہوتا ہے نا, یہ اصل حجاب کی شکل یہی ہے کہ مردوں اور عورتوں کے درمیان فزیکل پارٹیشن ہو, ٹھیک ہے نا. دس از دا فرسٹ لیول آف حجاب, اصل حجاب. اس کو کہتے ہیں حجاب بالبیت, یعنی نبی علیہ السلام نے کیا کیا کہ اس پورشن کو الگ کر دیا جس پورشن میں حضرت زینب رضی اللہ عنہ موجود تھیں, اس کو گویا کہ ان کا گھر بنا دیا, ان کا ایک یعنی سراؤنڈنگ بنا دی ان کی, اور باقی لوگ جو ہے وہ اس گھر کے باہر ہو گئے, ایکسٹیریئر آف دا ہاؤس میں, وہ انٹیریئر آف دا ہاؤس کے اندر ہو گئے, ٹھیک ہے نا. جب کسی عورت کو اپنے گھر سے نکل کر کے کسی کام کے لیے, کسی ضرورت کے لیے باہر جانا پڑے گا, جہاں پہ کہ دوسرے مرد بھی موجود ہیں, بازار میں, عمرے پہ جانا ہوگا, کسی جو ہے وہ سیر و تفریح کی جگہ پہ جانا ہوگا, کسی جو ہے وہ کسی مدرسے جانا ہوگا, کسی اسکول جانا ہوگا, کسی کورٹ روم میں جانا ہوگا, کسی بھی جگہ جانا ہوگا, اب وہ اپنے ساتھ اپنا گھر اٹھا کے تو نہیں جا سکتی نا, یہ گھر کو اپنے سر پہ اٹھایا اور جو ہے وہ ساتھ ساتھ جو ہے وہ گھر کو ساتھ لے کے جا رہی ہے, ٹھیک ہے. تو اب وہ کیسے جائے گی, وہ حجاب بالبرقع, برقعے کا حجاب کر کے جائے گی, ٹھیک ہے نا, کیونکہ اب وہ باہر نکل رہی ہے. اب شی از بیسیکلی کیرینگ اے لٹل ہاؤس آف ہر اون اراؤنڈ ہر وچ از میڈ آف فیبرک گارمنٹس, کپڑوں سے, ٹھیک ہے نا. تو اس کو کہتے ہیں حجاب بالبرقع, ٹھیک ہے. تو حجاب
Recording in progress.
جزاكم الله. جی گرلز کے لیے فار یور انفارمیشن کہ وائی فائی بند ہو گیا تو آپ ایک ہی ڈیوائس سے یا جس آپ کی کلاس کر رہے ہیں اور وہ بوائز میں ہے لاگ ان تو گرلز میں پھر وہاں سے اس کو کیسکیٹ کر رہے ہیں ایڈ کر رہے ہیں گرل سیشن کو. اچھا تو آپ کا جو سوال تھا زید بھائی کہ ہم نے جو ہے وہ جی پڑھا تھا کہ حجاب کا حکم جو ہے وہ واقع عفت سے پہلے آ چکا تھا تو وہ ایک کتاب کے اندر لکھا ہوا تو ہے ٹھیک ہے, لیکن ایسا لگتا ہے کہ دیر از سم اختلاف ڈفرنس آف اوپینین امنگ اسکالرز کہ یہ جو حجاب کا حکم آیا تھا نا یہ زینب رضی اللہ عنہ کے نکاح میں تو آیا تھا لیکن زینب رضی اللہ عنہ کا جو نکاح نبی علیہ السلام سے ہوا تھا کیا یہ ففتھ ہجری میں ہوا تھا یعنی غزوہ خندق اور غزوہ بنی قریظہ کے بعد یا یہ تھرڈ ہجری میں ہوا تھا؟ ٹھیک ہے تو کچھ جو ہسٹورینز ہیں تو ان کا یہ بھی کہنا ہے کہ یہ تھرڈ ہجری میں ہوا تھا. ٹھیک ہے تو اگر تو تھرڈ ہجری میں ہوا تھا نا تو موسٹ لائکلی واقع اف کے اندر جو پردے کا ذکر ہے کہ پردے کے احکامات آنے سے پہلے عائشہ صدیقہ رضی اللہ عنہ نے ان کو دیکھا ہوا تھا اور انہوں نے ان کو دیکھا ہوا تھا, حضرت کیا نام تھا ان کا, مس نہیں مستانی حضرت, تو وہ پھر اس وجہ سے ٹھیک ہے کیونکہ تھرڈ ہجری میں نکاح ہو چکا تھا زینب رضی اللہ عنہ سے انہا سے اور تھرڈ ہجری میں پردے کے احکامات آ چکے. ٹھیک ہے لیکن اگر دوسرے قول کے حساب سے دیکھا جائے کہ ففتھ ہجری کے اندر پردے کے احکامات آئے تھے, زینب رضی اللہ عنہ کا نکاح ففتھ ہجری میں ہوا تھا تو پھر جو ہے وہ پھر اس کی جو ہے نا پھر کہا جائے گا کہ نہیں پردے کے احکامات اس وقت نہیں آئے تھے. بس ایون دین کیا کہتے ہیں حضرت عائشہ صدیقہ رضی اللہ عنہا جو ہیں وہ انہوں نے اپنے آپ کو کور کر کے رکھا ہوا. ٹھیک ہے نا, اور وہ اس کی وجہ یہ ہو سکتی ہے کہ بھائی شریف عورتیں جو ہیں وہ ایون جو ہے وہ پردے کے احکامات سے پہلے بھی جو ہے وہ اپنے آپ کو مردوں سے الگ الگ ہی رکھا کرتی. ٹھیک ہے تو ادھر وے اب جو ہے اب تو آئی گیا نا پردے کا حکم تو اب تو سیپریشن پکی پکی شروع ہو گئی. ٹھیک ہے اس کے بعد جو ہے نا ففتھ ہجری کے واقعات جو ہیں وہ پریٹی مچ مکمل ہیں, مزید کوئی تفصیل ہمیں کتابوں میں نہیں ملتی ابھی. تو اب جو ہے سکسٹھ ہجری آف سکسٹھ ایئر آف ہجرا کے اندر ہم داخل ہو رہے ہیں. ٹھیک ہے چھٹا سال ہجرت مدینہ منورہ کے بعد تو اس کے اندر جو ہے وہ چھوٹے چھوٹے بہت سارے واقعات ہیں, غزوات اور سریا کس کو کہتے ہیں, وہ والی بیٹل جس کے اندر نبی علیہ الصلوۃ والسلام خود شریک نہیں. ٹھیک ہے اور غزوہ اس بیٹل کو کہتے ہیں جس میں نبی علیہ الصلوۃ والسلام خود شریک تھے. تو اس طرح کے چھوٹے چھوٹے اور بھی غزوات ہوئے اور پھر جو ہے نا ایک بہت بڑا واقعہ سکسٹھ ہجری کے اندر بھی ہوا. ٹھیک ہے بیت رضوان والا واقعہ. ٹھیک ہے لیکن وہ آخر میں آئے گا, شروع میں جو ہے وہ ہم نے کچھ واقعات پڑھنے ہیں غزوات کے. تو سکس ہجری میں پھر جو محرم الحرام کا پہلا مہینہ کیا ہوتا ہے ہجری سال کا, محرم. ٹھیک ہے نا ابھی بھی ہم محرم ہی سے گزر رہے ہیں یا سفر شروع ہو چکا ہے؟ محرم ہی سے گزر رہے ہیں ابھی تو, دس محرم الحرام سکس ہجری کو نا نبی علیہ السلام نے 30 صحابہ کو گھوڑوں کے اوپر سوار کر کے, یعنی 30 گھوڑوں کے اوپر سواروں کو محمد بن مسلمہ انصاری رضی اللہ تعالیٰ عنہ کے ساتھ بھیجا ایک جگہ قرطا کی طرف. ٹھیک ہے تو وہاں پر جا کر کے ان صحابہ نے جو ہے نا وہ حملہ کیا کافروں کے اوپر, تو ان کے کافروں کے جو ہے وہ 10 آدمی قتل ہوئے, باقی جو ہے وہ بھاگ گئے اور مسلمانوں کے ہاتھ جو ہے نا وہ 150 اونٹ 150 کیملز اور 3000 بکریاں مسلمانوں کے ہاتھ آئیں. ٹھیک ہے تو یہ جو ہے نا وہ ان بکریوں اور اونٹوں کو لے کر کے نبی علیہ السلام کی خدمت میں حاضر ہوئے. تو آپ صلی اللہ علیہ وسلم نے جو ہے نا وہ ان صحابہ کو جو یعنی اس کے اندر سے جو مال غنیمت تھا وہ پھر انہی لوگوں کے اوپر جو ہے وہ تقسیم کر دیا. ٹھیک ہے تو how many kafirs were there it's not written in the book. ٹھیک ہے تو I don't know. اچھا پھر اس کے بعد جو ہے ایک اور بڑا انٹرسٹنگ واقعہ ہوا. اچھا کیونکہ یہ سیشن وغیرہ جو سارا بریک ہو گیا آپ کے سوال کے بعد, ٹھیک ہے تو آپ کا جو ایکچوئل کوشچن تھا جو ہے وہ اس کا تو ہم نے جواب آپ کو دیا ہی. क्योंकि वो सामने से खत्म हो चुका था. द इवेंट ऑफ इफ्क हैपेंड आफ्टर द इवेंट ऑफ हिजाब एंड वी आर रीडिंग द इवेंट ऑफ हिजाब आफ्टर द इवेंट ऑफ इफ्क. ठीक है, तो वही तो आपको बताया ना कि जो इफ्क का जो इवेंट था तो वो थर्ड हिजरी का इवेंट ऑफ हिजाब. ठीक है ना, इवेंट ऑफ हिजाब कैन पॉसिबली have happened, could possibly have happened in the third of Hijri because حضرت زینب رضی اللہ عنہ کے نبی علیہ السلام کے نکاح کے بارے میں ایک دوسرا قول یہ بھی ہے کہ وہ تھرڈ ہجری کے اندر ہوا. تو بھائی تھرڈ ہجری کے اندر اگر وہ ہو گیا تو پھر واقع اف جو ہے وہ ففتھ ہجری کے اندر ہوا تھا. ٹھیک ہے نا, تو اٹ ہیپنڈ آفٹر دا ایونٹ آف دا حجاب. ٹھیک ہے, لیکن اندر کیا کہتے ہیں نیریشن از کہ جو زینب الطان کا جو جو نکاح کا واقعہ ہوا تھا وہ ففتھ ہجری کے اندر ہوا. ٹھیک ہے, ہم جس کتاب کو فالو کر رہے ہیں اس کے اندر زینب الطان کے نکاح کا جو واقعہ ہے نا, انہوں نے بک میں پلیس ففتھ ہجری کیا ہے, ففتھ ہجری میں پلیس کیا ہے. ٹھیک ہے نا, غزوہ بنو قریظہ کے بعد, لیکن یہ مینشن کر دیا ہے کہ ایک قول کے مطابق وہ تھرڈ ہجری کے اندر ہوا تھا. ٹھیک ہے, تو دس از ہاؤ وی انڈرسٹینڈنگ اٹ. We are understanding the order of events. Okay. تو اس طرح کی جو تھوڑی بہت اختلافات جو ہیں وہ حدیثوں کے اندر بھی ہوتے ہیں. ٹھیک ہے, تو اس میں کوئی آپ کی پریشانی کی بات نہیں ہے, اس کے اوپر کوئی آپ کا عقیدہ کوئی فرض وغیرہ تو اس کے اوپر نہیں ہے. بھائی فرض تو چاہے وہ ففتھ ہجری کے اندر حکم آیا چاہے تھرڈ ہجری کے اندر حکم آیا, ہمارے اوپر تو وہ حکم ہی حکم ہے. ٹھیک ہے, اور اس سے کسی عقیدے کا بھی کوئی تعلق نہیں ہے, تو اٹس ناٹ سچ اے بگ ڈیل. اچھا ٹھیک ہے بھائی, آپ کا سوال کا جواب ہو گیا, کچھ کچھ سب بات سمجھ نہیں آئی, چلیں آگے. تو اچھا, اب یہ جو نبی علیہ الصلوۃ والسلام نے 30 ہارسز ہارس رائڈرز کو بھیجا تھا نا, تو جب یہ لوگ واپس آ رہے تھے نا مدینہ منورہ, تو راستے میں جو ہے نا وہ ان کو ایک صاحب نظر آئے جن کو کہ یہ ڈیفینیٹلی پہچانتے ہی ہوں گے کون ہے. وہ صاحب جو تھے نا وہ بنی حنیفہ ٹرائب کے ایک سردار تھے, بنی حنیفہ ٹرائب. ٹھیک ہے, اب انفارچونیٹلی میرے پاس جو ہے وہ گرلس کا سیشن سامنے ہے ہی نہیں. ایکچولی آئی کین, ہاں یہ وائی فائی واپس آ گیا تو گرلس کا سیشن بھی اسٹارٹ کر لیتا تاکہ آپ کے لوگوں کی جو ہے وہ چیٹ ونڈو کا سامنا ہے.
ریکارڈنگ سٹاپڈ.
تو جب یہ لوگ ہارس رائڈر جو ہے وہ مدینہ منورہ واپس آ رہے تھے نا, تو راستے میں ان کو ملے بنی حنیفہ ٹرائب کے سردار جن کا نام تھا سمامہ بن اسال. ٹھیک ہے, جو لوگ ریاض میں رہتے ہیں تو ان کو تو زیادہ پتا ہونا چاہیے, باقی لوگوں کو بے شک نہیں پتا ہو, لیکن ان کو تو پتا ہونا چاہیے کہ ریاض کے آؤٹسکرٹس میں نا, ریاض کے باہر جو ہے وہ ایک علاقہ ہے سمامہ کے نام سے. ٹھیک ہے نا, سمامہ روڈ بھی جو ہے وہ موجود ہے اور سمامہ کا علاقہ بھی موجود ہے, وہاں پہ کچھ یعنی وہاں پہ کچھ پروگرامز وغیرہ بھی ہوتے ہیں. ٹھیک ہے, تو یہ جو ریاض کے باہر کا یہ جو ایریا ہے نا, سمامہ کا ایریا اور اس کے برابر میں جو اصل بڑا ایریا ہے یعنی درعی, کیا کہتے ہیں, درعیہ کا ایریا. ٹھیک ہے, یہاں پر ایک بہت بڑا ٹرائب رہتا ہے اور پہلے بھی اس زمانے میں بھی رہتا تھا. اس قبیلے کا نام تھا بنو حنیفہ. یہ امام ابو حنیفہ سے ان کا کوئی تعلق نہیں ہے. ٹھیک ہے نا, امام ابو حنیفہ تو بہت بعد میں آئے دنیا کے اندر. تو اس کا نام تھا بنو حنیفہ. یہ بنو حنیفہ ٹرائب جو ہے نا یہ بہت بڑا ٹرائب تھا اور یعنی ہنڈریڈ آف تھاؤزنڈ آف لوگ جو ہے نا وہ اس کے ممبرس تھے, اس کے اندر تھے. یہ لوگ جو ہے وہ درعیہ کے ایریا میں رہتے تھے اور ان کے ٹرائب کا نام بنو حنیفہ تھا. اچھا, تو یہ لوگ جو ہے نا نبی علیہ السلام کے انتقال سے پہلے جو ہے نا وہ کافی بڑی تعداد میں مدینہ منورہ آئے اور آ کر کے مسلمان ہوئے. ٹھیک ہے نا, لیکن ان کا جو ایک سردار تھا نا مسلمہ قذاب, جیسا کہ یہاں پہ گرلز میں لکھا بھی ہے مسلمہ القذاب جو تھا نا وہ بنو حنیفہ کا ہی ایک جو ہے وہ سردار تھا. ٹھیک ہے, تو یہ صحیح معنوں میں مسلمان نہیں ہوا تھا, بلکہ یہ جو ہے نا وہ جھوٹا جھوٹا جو ہے مسلمان ہوا تھا, اور اس کے یعنی اس کی نبی علیہ السلام نے بھی اس کے بارے میں کچھ فرمایا تھا کہ یہ صحیح بندہ نہیں ہے. ठीक है। तो नबी अलैहिस्सलाम का फिर कुछ दिनों के बाद इंतकाल हो गया, तो इस बनू ये जो मुसैलमा का जाब था ना, इसने फिर खुद नबुवत का दावा कर दिया था, और बहुत बड़ी तादाद में जो है वो बनू हनीफा के लोग इसको फॉलो करना शुरू हो गए थे, ठीक है ना। तो बेसिकली ये तो हमने आपको एक बैकग्राउंड दिया है बनू हनीफा के ट्राइब के बारे में। बनू हनीफा ट्राइब का एक और भी सरदार थे जिनका नाम था सुमामा बिन इसाद। ये जो है ना वो जा रहे थे उमरा करने के लिए, तो वो जो 30 राइडर्स थे ना, वो जब वापस आ रहे थे, उन्होंने इनको देखा, उन्होंने कहा यार ये तो बहुत बड़ा सरदार है बनू हनीफा ट्राइब का, चलो इसको पकड़ के ना नबी अलैहिस्सलाम के पास लेके चलते हैं, ठीक है ना। तो उन्होंने इसको कैप्चर किया, इनको सुमामा बिन इसाल को, और इनको लेकर के जो है ना नबी अलैहिस्सलाम के पास तशरीफ यानी आकर के पेश किया। तो नबी अलैहिस्सलाम ने क्या किया कि इनको जो है ना वो मस्जिद नबवी के एक पिलर से बांध दिया, लाइक एज अ प्रिजनर, ठीक है ना। ये जो बनी हनीफा का ट्राइब था, ये मुसलमानों का दुश्मन ही था, ठीक है ना। और इन्होंने जो है ना वो यानी दे वर अमंग दोज पीपल हु वुड प्लॉट एंड प्लान अगेंस्ट द मुस्लिम्स, ठीक है। इनसे मुसलमानों का पीछे भी हम पढ़ चुके हैं, यानी ये जो क्या कहते हैं, कौन सा इलाका है, नजद का इलाका है ना। बनू हनीफा का जो ट्राइब है ये अरेबियन पेनिनसुला के अंदर जिस एरिया में रहता है, इसको जो ओवरऑल जो आप पूरा रीजन का है ना, उस रीजन का नाम है नजद, ठीक है। जैसे कि मक्का मुकरमा, मदीना मुनव्वरा, ताइफ और जद्दा, इस रीजन का क्या नाम है, इस रीजन का नाम है हिजाज, ठीक है। तो इसी तरीके से इस रीजन का नाम जहाँ पे रियाज है और कसीम है और बाकी कुछ जो शहर हैं, इस रीजन का नाम है नजद, ठीक है। तो नजदी लोग जो थे ना, ये बड़े सख्त किस्म के लोग उस वक्त भी थे, आज भी लगता है काफी हैं बड़े सख्त किस्म के लोग। और नबी अलैहिस्सलाम ना इन लोगों के ऊपर ट्रस्ट नहीं किया करते थे, पहले भी ये वाकयात हो चुके हैं, उसी इलाके के अंदर सहाबा को शहीद भी किया गया था बड़ी तादाद के अंदर। तो इस वजह से ना नबी अलैहिस्सलाम ने ना इसको जो है ना, ये जो सरदार था आए ना, इनको पकड़ करके जो है वो सुतून के साथ बांध दिया। और इसमें नबी अलैहिस्सलाम की हिकमत क्या थी कि ये मस्जिद के अंदर जो है ना जब मौजूद रहेंगे ना, तो जब मुसलमान मस्जिद में आया करेंगे, नमाज पढ़ा करेंगे, अल्लाह ताला का जिक्र किया करेंगे, और ये मुसलमानों को अल्लाह की मोहब्बत में, अल्लाह की याद में जो है वो रोता हुआ देखेंगे, कुरान मजीद की तिलावत करता हुआ देखेंगे ना, तो इनके दिल के ऊपर इसका बहुत अच्छा असर होगा, और शायद कि ये मुसलमान हो जाए। मुसलमानों की डिवोशन को और मुसलमानों की सिंसेरिटी को देखते हुए ये शायद मुसलमान हो जाए, ये नबी अलैहिस्सलाम की इसमें नियत थी। अब जो है ना ये सुतून से बंधे हुए, तो नबी अलैहिस्सलाम फिर दिन में एक दफा उनके पास से गुजरे ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इनसे पूछा कि ऐ सुमामा, तुम्हारा मेरे बारे में क्या ख्याल है, मेरे बारे में तुम्हारा तुम्हारे दिल में क्या। तो सुमामा ने जवाब दिया कि मेरा गुमान आपके साथ अच्छा है ना, इन तख्तुल तख्तुल ज्यादा मिन, लेकिन अगर आप जो है ना मुझे कत्ल करते हैं ना, तो यू विल बी जस्टिफाइड, क्योंकि मैं तो बड़ा यानी सख्त किस्म का खून बहाने वाला आदमी हूँ, है ना। बनू हनीफा वो बड़े सख्त लोग थे, बड़े खूनखार किस्म के लोग थे, तो मैं तो उनका मेंबर हूँ, तो अगर आप मुझे कत्ल कर देना, तो आपने एक खूनखार किस्म के आदमी को कत्ल कर दिया। वह इन तनअम तनअम अला शाकिरिन, लेकिन अगर आप जो है ना मेरे ऊपर कोई इनाम और एहसान फरमाए ना, तो मैं आपका शुक्र गुजार हूंगा, ठीक है ना, आई विल बी थैंकफुल टू यू, ठीक है। और अगर आपको मुझसे कोई माल पैसा चाहिए, कि आप चाहते हैं कि मैं आपको कोई कुछ दे दूं, तावान दे दूं, और आप मुझे उसके बदले में रिहा कर दें, तो आप मुझे बताएं, मैं आपको जो है वो जो भी आप मांगेंगे मैं आपको दे दूंगा, क्योंकि मैं बड़े कबीले का सरदार हूं और मेरे पास बहुत माल पैसा है, ठीक है। तो नबी अलैहिस्सलाम ये बात सुन करके ना वहां से चले गए, ठीक है। अगले दिन नबी अलैहिस्सलाम फिर जब इसके पास से गुजरे ना, तो फिर नबी अलैहिस्सलाम ने इनसे कहा कि सुमामा, मेरे बारे में तुम्हारा क्या ख्याल है, ठीक है। तो अब जो है ना सुमामा ने बाकी बातें तो कुछ नहीं कही, सिर्फ एक जुमला कहा कि अगर आप मेरे ऊपर एहसान फरमाएं, तो मैं आपका बहुत शुक्र गुजार हूंगा, आई विल बी थैंकफुल टू यू, ग्रेटफुल टू यू, ठीक है। तो नबी अलैहिस्सलाम फिर खामोश वहां से चले गए। फिर तीसरे दिन आए, तीसरे दिन पूछा, ए सुमामा, मेरे बारे में तुम्हारा क्या ख्याल है। तो सुमामा ने कहा वही जो मैंने कल आपको कहा था ना, वही आज भी मेरा जवाब है कि अगर आप मेरे ऊपर एहसान फरमाएं, तो मैं बड़ा शुक्र गुजार हूंगा। यानी इनके जो जो रिटोरिक था ना नबी अलैहिस्सलाम के जब के बात के जवाब में, ये माइल्ड हो रहा है, माइल्ड हो रहा है, नरम पड़ रहे हैं ये, ठीक है। तो फिर ना नबी अलैहिस्सलाम ने फिर एक दफा फिर और जब इनसे पूछा ना, इन्होंने वही जवाब दे दिया, इन तन या इन तन तनामना शाकिर, अगर आप जो है मेरे ऊपर नेमत फरमाए, एहसान फरमाए, तो मैं आपको बड़ा शुक्र गुजार हूँगा। ठीक है, नाउ ही वॉज बींग लाइक एक तरह से नबी अलैहिस्सलाम के सामने सबमिशन की टोन में इन्होंने बात करी। ठीक है ना, तो नबी अलैहिस्सलाम ने सुमामा से फरमाया कि कद अफौतु, मैंने तुम्हें माफ किया, है ना, कद अफौतु अनका या सुमामा व एतकत का, और मैंने तुम्हें आजाद कर दिया। ठीक है, तो इनको जो है ना फिर वहां से खोल दिया गया सुमामा। तो जैसे ये खुले ना, ये वहां से सीधा जो है वो एक छोटा सा नखलिस्तान था, यानी छोटा सा गार्डन था मस्जिद नबी के बाहर, गालबन ये वही गार्डन होगा जो कि आज भी हमें नजर आता है, एक छोटा सा गार्डन है। ठीक है, बिल्कुल ओहद की साइड पर, क्या कहते हैं, लेफ्ट, अगर आप ओहद की तरफ बाब मलिक फहद से निकलें तो लेफ्ट की तरफ कोने में जाए ना, तो वहां पे एक छोटा सा गार्डन है। ठीक है, तो हो सकता है ये वही वाला गार्डन हो या जो भी, हमें कंफर्म नहीं पता। तो ये जो है ना वो उस नखलिस्तान में गए और वहां पर कुछ पानी वानी का इंतजाम था, तो उन्होंने जाकर के गुसल किया। ठीक है ना, और गुसल करके ये वापस मस्जिद नबी में तशरीफ लाए और नबी अलैहिस्सलाम से के सामने आके कहा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह, मैं गवाही देता हूं कि अल्लाह ताला के सिवा कोई इबादत के लायक नहीं है और कि नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो है वो अल्लाह ताला के रसूल है, मुसलमान हो गए। ठीक है, और फिर नबी अलैहिस्सलाम से कहने लगे कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आज से पहले ना आपके चेहरे से ज्यादा मुझे नफरत किसी और चेहरे से नहीं थी, कुफर था ना इनके अंदर, उससे पहले मुझे आपसे ज्यादा बुरा कोई और नहीं लगता था, लेकिन अब जो है ना वो मुझे आपसे ज्यादा दुनिया में महबूब कोई चीज और नजर नहीं आ रही, आप ही मुझे सबसे ज्यादा प्यारे लग रहे हैं। या वो कहने लगे कि आपसे पहले जो है ना आपका जो, यानी आज से पहले आपका दीन जो है ना वो मुझे बहुत, मुझसे मुझे उससे नफरत थी, मबगूस था आपका दीन मेरे लिए, लेकिन आज जो है ना मुझे आपका दीन सबसे ज्यादा महबूब दिल में लगता है, और आज से पहले आपके शहर से ज्यादा मुझे किसी और जगह से नफरत नहीं थी, और आज जो है ना मुझे आपके शहर से सबसे ज्यादा मोहब्बत हो गई है। ये इस तरह के उन्होंने ना अपने जज्बात का इजहार किया नबी अलैहिस्सलाम के सामने। ठीक है ना, और फिर उन्होंने नबी अलैहिस्सलाम से कहा कि मैं तो उम्रे पे जा रहा था कि आपके साथी जो है ना मुझे गिरफ्तार करके आपके पास लेकर के आ गए, अगर आप इजाजत दें तो मैं उम्रे पे जाना चाहता हूँ। तो नबी अलैहिस्सलाम ने इनको इजाजत दे दी कि हाँ आप जाइए उम्रा करने के लिए, और इनको साथ साथ ये भी बशारत दी कि आप फिक्र ना कीजिएगा, कोई आपको नुकसान नहीं पहुंचा सकेगा। ठीक है ना, तो सुमामा बिन इसाल रज़ियल्लाहु ताला अन्हु जो है अब ये रजी अल्लाह ताला अन्हु बन गए, सुभान अल्लाह। नबी अलैहिस्सलाम की जो जो नीयत थी, जो जो प्लानिंग थी, वो कामयाब हो गई कि वाकई इनके दिल के अंदर इस्लाम आ गया। इन्होंने मस्जिद नबी के अंदर 3 दिन 4 दिन गुजारे और सहाबा कराम को इतना डिवोशन और इतना, यानी इतने अच्छे इखलाक वाले, इतना जो है वो अल्लाह ताला की मोहब्बत में रोने वाले और इतना नबी अलैहिस्सलाम से मोहब्बत करने वाले, ये सब कुछ देखा, इनके ऊपर ऐसा असर हो। ठीक है ना, तो ऐसा भी होता है कि अल्लाह, यानी किसी की किस्मत में हिदायत होती है, कोई इसकी नेकी अल्लाह ताला को पसंद आती है, अल्लाह ताला तौफीक दे देते हैं। हालांकि जो मुशरिकीन, वो जो मुनाफिकीन थे, अब्दुल्ला इब्ने उबई मुनाफिकीन का सरदार और उसके साथ कितने दूसरे मुनाफिकीन थे, वो भी मस्जिद नबी में आते थे और बैठते थे और सहाबा कराम को भी देखते थे और नबी अलैहिस्सलाम को भी देखते थे, उनके दिल के ऊपर असर नहीं होता, राइट? वो इतने सख्त थे और इतने जो है ना वो, यानी झूठे और फरेबी किस्म के लोग थे, उनके दिल पे कोई असर नहीं होता था, है ना? जबकि ये जो थे ना, इनके अंदर, अच्छा कोई कहे कि भाई क्या फर्क था इनमें और उन मुनाफिकीन में, नफरत तो ये भी करते थे नबी अलैहिस्सलाम से बहुत ज्यादा, है ना, कभी कह रहे ना कि आपसे ज्यादा मुझे किसी और से नफरत नहीं थी, आपके शहर से ज्यादा मुझे किसी और से नफरत नहीं थी, है ना? तो नफरत में तो फिर मुनाफिकीन भी आगे थे, नफरत में तो ये भी बहुत आगे होंगे, इनको तौफीक मिल गई, मुनाफिकीन को तौफीक नहीं मिली। ठीक है ना, तो उसका यही जवाब दिया जाएगा कि मुनाफिकीन जो थे ना वो धोखा दे रहे थे, धोखेबाज थे, झूठ बोलते थे, अंदर से नफरत होती थी, ऊपर से जो ऐसा शो करते थे जैसे बड़ी मोहब्बत है, बड़ी इज्जत है नबी अलैहिस्सलाम की। ठीक है, जबकि ये जैसे ऊपर से थे, जैसे अंदर से थे वैसे ऊपर से भी थे, राइट? अंदर से भी नफरत करते थे, ऊपर से भी नबी अलैहिस्सलाम के साथ जो है वो, यानी दुश्मनी ही का मामला रखा हुआ था। ठीक है ना, यहां पर आने के बाद फिर नरम पड़ना शुरू हुए और बिलाखिर जो है वो उन्होंने फैसला कर लिया कि अगर ये मुझे खोल देंगे ना तो मैं इस्लाम ले आऊंगा, और फिर नबी अलैहिस्सलाम ने इनको खोल दिया और ये फौरन इस्लाम लेकर के आ गए। ठीक है, तो इंसान जो है ना वो मुनाफिकत से और झूठ और फरेब से जो है अपने आप को बहुत ज्यादा बचाए, क्योंकि ये चीज फिर तौफीक के दरवाजे को भी बंद कर देती है। ठीक है, अच्छा फिर ये जो है मक्का मुकरमा का उम्रा करने के लिए, और वहां पर ना किसी ने इनको जब देखा कि अच्छा ये तो मुसलमान हो गए, मुसलमानों की तरह क्या अमाल कर रहे हैं, नमाजें पढ़ रहे होंगे जाहिर है और उम्रा जो है वो मुसलमानों के तरीके से कर रहे होंगे, तो किसी ने कहा कि ए सुमामा तुम तो बेदीन हो गए, है ना, तुम तो जो है ना दीन छोड़ दिया तुमने। तो सुमामा ने जवाब दिया कि नहीं, मैं हरगिज बेदीन नहीं हुआ हूं, बल्कि मैं तो नबी अलैहिस्सलाम के हाथों पर मुसलमान हो गया हूं। ठीक है ना, बेदीन तो मैं पहले था, क्योंकि जो काफिरों का दीन होता है बुतों की परस्तेश और इस किस्म की उल्टी सीधी चीजें, ये तो कोई दीन ही नहीं है, ये तो सिर्फ जो है वो शैतान ने और इंसानों ने मिलकर के जो है ना वो उल्टी सीधी चीजें बना ली, ये कोई दीन कोई थोड़ी होता है। ठीक है, दीन तो असल दीन वो है, इन्न दीन इंद अल्लाह इस्लाम, है ना, असल दीन तो अल्लाह ताला के करीब इस्लाम ही है, जो कि आदम अलैहिस्सलाम लेकर के आए दुनिया में, और हर नबी ने जो है वो एक ही दीन जो है वो सारी इंसानियत को सिखाया, यही तो दीन है, बाकी जो है वो तो या तो इस्लाम की बिगड़ी हुई शक्लें, यहूदियत, एक्सपायर्ड फॉर्म ऑफ इस्लाम, ठीक है ना, इट वॉज ए मेडिसिन, बिकॉज यहूदियत जो थी, यहूदी लोग मुसलमान होते थे पहले, लेकिन वक्त गुजर गया, अब तो ईसा अल इस्लाम के ऊपर इनको ईमान लेकर के आना था, लेकिन उन्होंने ईसा अल इस्लाम पर ईमान नहीं लाया तो वो काफिर हो गए, जब ईसा अल इस्लाम पर यहूदियों ने ईमान नहीं लाया तो अब वो काफिर हो गए। उसी तरीके से जो है वो ईसा अल इस्लाम के ऊपर जिन लोगों ने ईमान लाए, जो लोग ईमान लेकर के आए तो वो मुसलमान थे, जब नबी अलैहिस्सलाम दुनिया में आ गए तो ईसा अलैहिस्सलाम का दीन एक्सपायर हो गया, है ना, जैसे आपके घर में मेडिसिन होती है ना, एक मेडिसिन बड़ी अच्छी मेडिसिन होती है, उसको खा करके जो है वो इंसान की तबीयत ठीक हो जाती है, लेकिन उसके ऊपर एक एक्सपायरी डेट होती है ना, एक्सपायरी डेट गुजरने के बाद आप उस मेडिसिन को खाएंगे तो उससे आपको फायदा नहीं होगा, नुकसान हो जाएगा ना, एक्सपायर्ड मेडिसिन खा लिया आपने। ठीक है, तो यही मामला जुडाइज्म और क्रिश्चियनिटी का भी है, दे आर एक्सपायर्ड मेडिसिन, अपने टाइम में ये सही मेडिसिन थी, नाउ दे आर एक्सपायर्ड। ठीक है, तो ईसाई और यहूदी दोनों के ऊपर फर्ज हो गया कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के ऊपर इस्लाम लेकर के आए, उन्होंने इस्लाम नहीं लाया तो वो काफिर कहलाए। ठीक है ना, नबी की मुखालफत करने वाला काफिर होता है, नबी की मुखालफत करने वाला, यहूदी भी अल्लाह को मानते हैं, ईसाई भी अल्लाह को मानते हैं और बड़ी बड़ी इबादतें करते हैं, है ना, खूब इबादतें करते हैं अल्लाह को राजी करने के लिए, अल्लाह को राजी करने के लिए, लेकिन क्या इबादतें करने की वजह से मुसलमान हो जाते हैं? हरगिज नहीं, मुसलमान नहीं हो जाते, हालांकि अल्लाह को राजी करने की कोशिश कर रहे हैं, मुसलमान नहीं हो जाते। क्यों नहीं मुसलमान हो जाते? इसलिए क्योंकि वो नबी की मुखालफत कर रहे हैं, और मुसलमान तो वो होता है जो कि नबी के ऊपर ईमान लेकर के आए, अल्लाह पर ईमान तो काफिर भी लेकर के आए हुए हैं, मुशरिक भी अल्लाह पर ईमान रखते हैं, हिंदू भी अल्लाह पर ईमान रखते हैं, आपको पता है ना, हिंदू भी अल्लाह पर ईमान रखते हैं, ठीक है ना, लेकिन नबी की बात नहीं मानते, इस वजह से वो काफिर ही हैं, उनको मुसलमान कहने की कोशिश ना करिएगा कभी भी, या कोई कह रहा हो कि वो भी मुसलमान है क्योंकि दे आर वेरी डिवाउट ह्यूमन बीइंग्स और दे आर वेरी क्लोज टू गॉड एंड दे आर ट्राइंग वेरी हार्ड टू बी वेरी क्लोज टू गॉड, That's why they will also go into Jannah. Never go after that person. Never trust that person. है ना? ये कोशिश बहुत की जा रही है इस वक्त दुनिया के अंदर कि काफिरों को किसी तरीके से जो है ना वो मुसलमान और यानी जन्नत का अहल बनाने की कोशिश की जा रही है, छूट गए बोल करके। ठीक है, ऐसा बिल्कुल भी नहीं। ठीक है, अच्छा यहाँ पे किसी ने फिर कुछ है, आप ही ने लिखा, Once Huzoor Pak Sallallahu Alaihi Wasallam did dua that he need one of the two, Hazrat Umar Farooq Radhiyallahu Ta'ala Anhu and Abu Jahl. I was thinking that why didn't Allah made Abu Jahl Muslim? Why didn't Allah make Abu Jahl Muslim? You were thinking. चले, ये तो अभी टॉपिक से रिलेटेड तो नहीं है, लेकिन क्लास का टाइम भी खत्म हो गया है, तो आपके सवाल के जवाब दे करके फिर उसके बाद क्लास हम खत्म कर देते हैं। अबू जहल और उमर रज़ियल्लाहु ताला अन्हु में फर्क जो है ना, अगर हम देखना चाहें कि भाई क्या फर्क था, क्यों अबू जहल को हिदायत नहीं मिली और उमर रज़ी अल्लाह को हिदायत मिल गई, ठीक है ना, तो वहां पर भी एक फर्क था कि अबू जहल जो था ना वो बड़ा सीनियर इंसान था और बड़ा इल्म वाला इंसान था, ठीक है ना, वो जानता था कि नबी अलैहिस्सलाम अल्लाह के नबी हैं और सच्चे हैं, सादिक हैं, अमीन हैं और झूठ नहीं बोलते, और वो अल्लाह के नबूवत का अगर दावा कर रहे हैं तो वो सही कर रहे हैं, لیکن یہ جاننے کے باوجود وہ نبی علیہ السلام کی مخالفت کیا کرتا تھا، علم والا تھا یہ، ٹھیک ہے. حضرت عمر فاروق رضی اللہ تعالیٰ جو تھے نا، وہ اس وقت نوجوان، یعنی نوجوان تو نہیں کہیں گے لیکن جوان تھے، 24 ایئرز ان کی عمر تھی، اراؤنڈ 20 سے لے کے 24 تک یہی ان کی ایج پیریڈ تھا جب یہ اسلام وغیرہ کا معاملہ ہوا تھا. عمر رضی اللہ تعالیٰ جو تھے نا، یہ نبی علیہ السلام کو جینوئنلی غلط سمجھتے تھے، ہے نا، اور جینوئنلی ان سے جو ہے نا نبی علیہ السلام سے نفرت کرتے تھے. اور ریزن ان کی کیا تھی کہ جب سے یہ آئے ہیں اور اسلام کا انہوں نے جو ہے وہ اپنا ایک نیا دین شروع کیا ہے، تو جو ہے نا وہ ہمارے سوسائٹی کے اندر جو ہے وہ لوگ ایک دوسرے کے دشمن ہو گئے اور دو پارٹیز بن گئی ہیں، اور یہ اچھی بات نہیں ہے، یہ تو بری بات ہے، ٹھیک ہے. تو وہ علم والے نہیں تھے، اگرچہ کہ ان کو لکھنا آتا تھا، پڑھنا ان کو لکھنا آتا تھا، لیکن لکھنے پڑھنے کا مطلب یہ کہ تھوڑی کہ آپ نے بہت ساری کتابیں پڑھی ہوئی ہیں اور آپ کے پاس بہت زیادہ ایکسپیرئنس بھی ہے، ان کے پاس یہ سب کچھ نہیں تھا. یہ بڑے سمپل سے پیور قسم کے انسان تھے، ہے نا، اور جو سوچتے تھے وہی کرتے تھے، وہی کہتے تھے، ہے نا. یہی وجہ بظاہر نظر آتی ہے کہ اللہ تعالیٰ نے نبی علیہ السلام کی دعا کے اوپر ابو جہل کو تو ہدایت نہیں دی، عمر رضی اللہ عنہ کو ہدایت دے دی، ٹھیک ہے. اس کا نام عمر تھا، ان کا نام عمر تھا، ٹھیک ہے. بہرحال تو باقی اللہ عالم بالصواب کہ کیا چیز زیادہ بہتر ہے، اللہ تعالیٰ اس کو بہتر جانتا ہے، ٹھیک ہے. تو یہاں پر اگر کسی کو اور کوئی سوال پوچھنا ہے تو آپ پوچھ لیجئے گرل سائڈ پہ یا بوائز سائڈ پہ، ورنہ کلاس کا ٹائم ختم ہو گیا، جس کو جانا چاہے وہ جا سکتے ہیں. You got it. چلیں الحمدللہ، ٹھیک ہے، پھر کلاس ختم کر دیتے ہیں. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.